नेपाली गजल को संरक्षण संवर्धन तथा चर्चा परिचर्चा गर्ने यो कार्यक्रम गजल 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 बिम्ब
औँसी लाग्दा जुन खोज्ने चेष्टा कहिले गरिएन, औँसी लाग्दा जुन खोज्ने चेष्टा कहिले गरिएन, धरती खनी सुन खोज्ने चेष्टा कहिले गरिएन, औँसी लाग्दा जुन खोज्ने चेष्टा कहिले गरिएन, मुखभित्र राम घोक्दै पछि छुरा रोपेपछि, मुखभित्र राम घोक्दै पछि छुरा रोपेपछि, बैगुनीमा गुण खोज्ने चेष्टा कहिले गरिएन, औँसी लाग्दा जुन खोज्ने चेष्टा कहिले गरिएन, जबदेखि नसाबाट पानी बग्न सुरु भयो, जबदेखि नसाबाट पानी बग्न सुरु भयो, मुटु रेडी खुन खोज्ने चेष्टा कहिले गरिएन, औँसी लाग्दा जुन खोज्ने चेष्टा कहिले गरिएन, तरङ्गित बनिदियो मनमुटु त्यसै पनि, तरङ्गित बनिदियो मनमुटु त्यसै पनि, गीत अनि धुन खोज्ने चेष्टा कहिले गरिएन, औँसी लाग्दा जुन खोज्ने चेष्टा कहिल्यै गरिएन, सागरमा नुनिलोपन हराउँदै गएपछि, सागरमा नुनिलोपन हराउँदै गएपछि, खोली चाक्दै नुन खोज्ने चेष्टा कहिल्यै गरिएन, औँसी लाग्दा जुन खोज्ने चेष्टा कहिल्यै गरिएन, धरती खनी सुन खोज्ने चेष्टा कहिल्यै गरिएन। हजुर, औँसी लाग्दा जुन खोज्ने चेष्टा कहिले गरिएन, धरती खेनी नुन खोज्ने चेष्टा कहिले गरिएन। नुवाकोटका गजलकार घनश्याम मुटभरिको यो गजल वाचन सँगसँगै गजलबिम्बको पर्खाइमा बसिरहनु भएका सम्पूर्ण साहित्यिक अनुरागीमा गजलबिम्बको यो अर्को नौलो श्रृङ्खलामा हार्दिक नमस्कार। आदरणीय मित्रहरू, गजल विशेष रेडियो कार्यक्रम गजल बिम्ब हरेक हप्ताको यसै समयमा काठमाडौँमा रेडियो बागमती एफएम 107.4 MHz, बाँकीको नेपालगंजमा रेडियो भेरी आवाज 95.6 MHz, लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 MHz, टिकापुर कैलालीमा काइट्स एफएम 91.8 MHz, मसुरिया कैलालीमा सुनौलो एफएम 105.6 MHz, मगलसेना छामा रेडियो सोसाइटी एफएम 89 MHz र काठमाडौँमा रहेको अनलाइन रेडियो छारी र अनलाइन रेडियो अक्सिजन मार्फत हामीलाई एकैसाथ सुन्दै आउनु भएको छ मित्रहरू। र यति बेलै यो कार्यक्रम सुन्ने अवसर तपाईँले पाउनु भएको छैन भने तपाईँ चिसापानी ब्लग मार्फत जति बेला पनि डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। नेपाली साहित्यको सशक्त विधायक गजल, जसको संरक्षण सम्वर्धन चर्चा परिचर्चा गर्दै नेपाली गजलको हामी संरक्षण सम्वर्धनमा जुटिरहेका हुन्छौँ। आज पनि गजल बिम्बको यो अर्को नौलो श्रृङ्खला लिएर म उपस्थित भइसकेको छु, कार्यक्रम सञ्चालक रोहित शाही अनुरागी। मित्रहरू, हामी कुनै दिन अतिथि गजलकारसँग भलाकुसारी गर्छौँ, कुनै दिन हाम्रो फेसबुक पेज, फेसबुक ठेगानामा र इमेल ठेगानामा प्राप्त भएका गजलहरू वाचन गर्छौँ, कुनै दिन हामी विभिन्न पत्रिका पुस्तकहरूबाट साभार गरेर गजल वाचन गर्छौँ। यसरी गजलबिम्बको व्यवसाय तपाईँले सुन्दै आउनु भएको छ। आजको व्यवसायमा म एकजना गजलकारसँग कुराकानी गर्नेछु। मैले सुरुमा गजल पनि वाचन गरेँ, औँसी लाग्दा जुन खोज्ने चेष्टा कहिल्यै गरिएन, धरती खेनी नुन खोज्ने चेष्टा कहिले गरिएन। घनश्याम मुटबरी एकल यात्रीको गजल वाचन गर्दै आजको व्यवसायलाई मैले शुभारम्भ गरेको छु। उहाँ नुवाकोटका गजलकार हुनुहुन्छ र निकै मिठा मिठा गजल लेख्नुहुन्छ, गजलमै रमाउनुहुन्छ। उहाँ परिवर्तन सरगम साहित्यिक प्रतिष्ठानका कोषाध्यक्ष पनि हुनुहुन्छ। हामी उक्त संस्थासँग रहेर पनि कुराकानी गर्छौँ। पछिल्लो समय त परिवर्तन सरगम साहित्य प्रतिष्ठानले के कस्ता कार्यक्रमहरू गरिरहेको छ, के कस्ता कार्यक्रम गर्ने योजना छ, भावी योजना के छ, त्यसको प्रसङ्गमा पनि हामी कुराकानी गर्नेछौँ। साथमा उहाँका गजल विशेष रूपमा सुन्नेछौँ र आजको व्यवसायलाई एक किसिमले सम्झना योग्य बनाउनेछौँ उहाँका गजल सुन्दै भए पनि। र साथमा नेपाली साङ्गीतिक गजल रहनेछन्, यी साङ्गीतिक गजलले तपाईँलाई मन्त्रमुग्ध बनाउनेछौँ। उहाँसँग कुराकानी गर्नुभन्दा अगाडि एउटा साङ्गीतिक गजल राख्दै आजको व्यवसायलाई मैले शुभारम्भ गर्नुपर्छ। सत्यराज आचार्यको सुमधुर आवाजमा बोलन केही आजको यो दिन त यो साङ्गीतिक गजल राख्दै व्यवसायलाई शुभारम्भ गर्छौँ। त्यसपछि आजका अतिथिसँग हामी भलाकुसारी गर्नेछौँ।
बोलन केही आजको दिन त आजको दिन त हुँदै छौ भोलिबाट पराईको हुँदै छौ भोलिबाट पराईको फेरि भेट हाम्रो होला न होला फेरि भेट हाम्रो होला न होला पाउँदै छौ अब साथ पराईको पाउँदै छौ अब साथ पराईको बोल न केही आजको दिन त जता सुन झार बिन्ती अब त साधै रुनै छ आखिर आज त सुन झार बिन्ती को भन्ला न रौ हुँदै छ जाबा आँसु पुछ्ने यो हात पराईको आँसु पुछ्ने यो हात पराईको फेरि भेट हाम्रो होला न होला पाउँदै छौ अब साथ पराईको बोल न केही आजको दिन त।
हजुर, सत्यराज आचार्यको आवाजमा यो साङ्गीतिक गजल राख्यौँ मित्रहरू। आज हामी गजलकार घनश्याम मुटबरी एकल यात्रीसँग कुराकानी गर्ने भएका छौँ। उहाँ नुवाकोटका गजलकार हुनुहुन्छ। अब हामी उहाँसँग कुराकानी गर्छौँ। घनश्यामजी, तपाईँलाई स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद।
सन्चै हुनुहुन्छ?
हजुर, एकदमै।
के छ, पछिल्लो समय त निकै राम्रा राम्रा गजल लेख्दै आउनु भएको छ। त्यसो त परिवर्तन सरगम साहित्यिक प्रतिष्ठान नेपालका कोषाध्यक्ष पनि हुनुहुन्छ। यो परिवर्तन सरगम साहित्यिक प्रतिष्ठानका विषयमा हामी पछाडि प्रसङ्ग जोड्नेछौँ। र पछिल्लो समय त के कसरी साहित्यिक यात्रा अगाडि बढिरहेको छ हाम्रो घनश्याम मुटबरीजीको
साहित्य यात्रा? भन्नुपर्दा अहिले खास पहिले अति नै धेरै नै लेखिन्थ्यो गजलहरू, त्यति साह्रो पहिले भर्खरै सिक्दै पनि थिएँ त्यतिखेर, अनि लेख्न उत्सुकता जाग्थ्यो, धेरै समय पनि अलि मिल्थ्यो, दिन सकिन्थ्यो। अहिले समय पनि त्यति साह्रो दिन भ्याइरहेको छैन, तथापि पनि लेखिरहेकै छु अलिअलि अलिअलि जति सकिन्छ, जति भित्रबाट प्रस्फुटित हुन्छन् आवाजहरू, शब्दहरू जसरी आउँछन् तिनीहरूलाई शब्दमा गजलमा रूपान्तरण गरेर सेता कपीमा काला डोबहरू बसाउने कोसिस गरिरहेकै हुन्छु।
जस आफ्नो व्यस्तता बावजुद पनि अब गजल लेख्नुहुन्छ, गजलमै रमाउनुहुन्छ। विशेष रूपमा तपाईँ प्रवासमा केही वर्ष बस्नुभयो, प्रवासमा रहँदा पनि धेरै गजल लेख्नुभयो भन्ने हल्ला धेरैबाट हामीले सुनेका छौँ, होइन?
हजुर।
तपाईँ ठ्याक्कै कहिलेदेखि गजल लेख्न थाल्नु भएको रहेछ?
गजल त मलाई धेरै पहिलेदेखि मनपर्ने, सुन्न पनि साङ्गीतिक गजलहरू पनि धेरै सुन्थेँ, अनि पत्र पत्रिकाहरूमा आएका गजलहरू पनि पढ्ने गर्थेँ, तर त्यति साह्रो लेख्न जानिँदैनथ्यो, लेख्न खोजिन्थ्यो जस्तो अरूले लेख्नुहुन्थ्यो साथीहरूले, त्यस्तो लेख्न खोजिन्थ्यो तर गजल हुँदैन थियो त्यो। खास त मैले प्रवासमा छँदा नै सिकेँ भन्दा पनि फरक नपर्ला गजलहरू। उही प्रवासमै कतारमा बसेँ म 2 वर्ष, लगभग 3 वर्ष जस्तै बसेँ। त्यतिखेरकै समयमा मैले सिकेँ गजलको बारेमा, सबै कुराहरूको जानकारी भयो त्यतिखेर नै, साथीहरूबाट जानकारी पाएँ र गजल लेख्न अलि राम्रोसँग गजल लेख्न सक्ने भएँ।
भनेपछि तपाईँ नेपालमा हुँदा गजल लेख्नु हुँदैन थियो, प्रवासमा गइसकेपछि गजल लेख्न थाल्नु भएको?
हजुर, त्यसै भन्दा हुन्छ। यहाँ नेपालमा बस्दा पनि लेखिन्थ्यो, गजल भनेर लेखिन्थ्यो, तर ती गजल हुँदैन थियो।
जसो प्रवासमा भइसकेपछि त्यो गजल कसरी तपाईँले मूल्याङ्कन गर्नुभयो, यो गजल नै भयो भनेर, अनि नेपालमा हुँदा त्यो गजल भएन भनेर कसरी तपाईँले त्यो छुट्याउन सक्नुभयो?
पहिले त गजलको बारेमा खासै नियम नीति नियम, गजलको छुट्टै नियम छ, छुट्टै धार छ, त्यसमा बाँधिएर लेख्नुपर्ने हुन्छ, एउटा बन्धन छ, त्योभन्दा बाहिर गएर लेख्न नसकिने रहेछ। पहिले त्यो बारेमा, त्यो बन्धनको बारेमा खासै ज्ञान थिएन, त्यतिखेर मैले लेखेको पनि गजलै हो जस्तो लाग्थ्यो, तर त्यो गजलको नियमहरू अलिअलि अलिअलि जान्दै गयो, साथीहरूबाट सिक्दै गयो, त्यसपछि मात्रै गजलको बारेमा विशेष जानकारी पाएँ र आफूले लेखेको गजलहरू पनि गजल बने भन्न म सक्षम बन्न सकेँ।
यस प्रवासमा केही त्यस्ता गजलकारसँगको सङ्गतले नै गजल, यो गजल भयो भनेर छुट्याउन सक्नु भएको कि अब विभिन्न माध्यमहरूको आधारमा, जस्तो फेसबुकमा पनि अहिले पछिल्लो समय त निकै व्यापक रूपमा चर्चामा आएको छ नेपाली गजल, होइन? फेसबुकमा पनि धेरैले नियमहरू पोस्ट गर्नुहुन्छ, ती नियमहरू पढेर हो कि त्यही धेरै चर्चाहरू हुनुहुन्थ्यो कतारमै?
हजुर, एकदमै मैले धेरै त फेसबुकबाट नै सिकेँ। मेरो नजिकतिर बसोबास गर्नुहुने अग्रजहरू खासै हुनुहुन्थ्यो त्यतिखेर, म एकदम टाढा नै थिएँ त्यतिखेर अग्रजहरूबाट, कहिलेकाहीँ तैपनि कार्यक्रमहरूमा उपस्थित जनाउन जान्थेँ, दुवा स्थित प्राङ्गणमा कार्यक्रम हुन्थ्यो, एउटा बिल्डिङमा हुन्थ्यो सधैँ, प्रत्येक फ्राइडे शुक्रबारको दिन कार्यक्रम हुन्थ्यो छुट्टीको दिन, त्यतिखेर म उपस्थित भएकै हुन्थेँ गजल सुनाउनको लागि, या अलिअलि सिक्न केही पाइन्छ अग्रजहरूबाट भनेर त्यसको लागि उपस्थित जनाएकै हुन्थेँ।
जस त्यहाँ पनि साहित्यिक कार्यक्रम हुँदा रहेछन्, होइन?
हजुर, एकदम
त्यहाँ प्रतिनिधित्व जनाउनु भयो, धेरैसँग चिन्चान पनि भयो, त्यसरी त्यो साहित्य लेखनमा अझ तपाईँ निखारिँदै जानुभयो। हामी तपाईँको गजल सुन्छौँ यो क्रममा, धेरै मित्रहरू आतुर हुनुहुन्छ होला घनश्याम मुटबरीजीकै आवाजमा गजल सुन्न, त्यसो त अगाडिका दिनमा हामीले गजल वाचन गर्दै आएका छौँ, होइन? हुन त आजको यो व्यवसायलाई तपाईँको गजल वाचन गर्दै मैले शुभारम्भ गरेको छु, अब अर्को गजल सुन्छौँ यो क्रममा हामी।
हुन्छ, ठिक छ। यो पनि मैले प्रवासमा छँदा नै लेखेको थिएँ, म त्यहीँ छँदाखेरि लेखेको गजल सुनाउँछु एउटा। आगोसँगै जल्दा पनि अय्या भन्न पाइएन, आगोसँगै जल्दा पनि अय्या भन्न पाइएन, आँधी हुरी चल्दा पनि अय्या भन्न पाइएन, भौतारिएँ सयौँ दिन आफैलाई घिसारेर, भौतारिएँ सयौँ दिन आफैलाई घिसारेर, जिन्दगीले छल्दा पनि अय्या भन्न पाइएन, पग्लिएर चुइएर सकिँदैछु आफैभित्र, पग्लिएर चुइएर सकिँदैछु आफैभित्र, मैन जस्तै बल्दा पनि अय्या भन्न पाइएन, अमृत अमूर्त भई शालिक झैँ विराजमान हुन खोजेँ, अमूर्त भई शालिक झैँ विराजमान हुन खोजेँ, सिरोटोले ढल्दा पनि अय्या भन्न पाइएन, जहरको प्रस्थान भई बगिरह्यो खुनसँगै, जहरको प्रस्थान भई बगिरह्यो खुनसँगै, नसा नसा गल्दा पनि अय्या भन्न पाइएन, आगोसँगै जल्दा पनि अय्या भन्न पाइएन, आँधी हुरी चल्दा पनि अय्या भन्न पाइएन।
आँधी हुरी चल्दा पनि अय्या भन्न पाइएन, आगोसँगै जल्दा पनि अय्या भन्न पाइएन। निकै मिठो गजल सुन्यौ। हुन त तपाईँ निकै राम्रा राम्रा गजल लेख्नुहुन्छ, आफ्ना गजलमा जस आफ्नो आँखा अगाडि जे देख्नुहुन्छ त्यो नेपाली गजलमा लेख्नुहुन्छ, यथार्थ परिभाषा, होइन? तपाईँले एउटा निश्चित समय छुट्याउनु भएको होला गजल लेख्ने, हुन त प्रत्येक संस्थाको फरक फरक समय हुन्छ, कुनै संस्थाहरू बाटोमा हिँडिरहँदा पनि गजल लेख्नुहुन्छ, गजल फुरिहाल्छ, होइन? कतिपयको त्यो अवस्था सिर्जना हुँदैन, बाटोमा हिँड्दा पनि गजल फुराउने अवस्था सिर्जना हुँदैन, कतिपय मित्रहरूलाई एकान्त चाहिन्छ, तपाईँलाई एकान्त चाहिन्छ कि भिडभाड भए पनि गजल फुट्छन् तपाईँको दिमागमा?
म प्रायः जसो धेरै समयमा गजल लेख्छु भनेर कहिले पनि बस्दिनँ, गजलको लागि मैले विशेष टाइम समय पनि छुट्याएको छैन। गजल चाहिँ म प्रायः अहिले पहिले भन्नुभयो तपाईँले, म प्रायः जसो गजलहरू हिँड्दा हिँड्दै यात्राकै क्रममा लेख्ने गर्छु, जहाँ भिडहरू पनि हुनसक्छ, एकान्त पनि हुनसक्छ। प्राय एकान्त भएकै ठाउँमा राम्रा शब्दहरू अलि फुर्न सक्छन्, तर भिडभाडमा पनि गजल लेख्न सकिन्छ। मेरो मैले चाहिँ त्यसरी पनि लेख्ने गरेको छु। प्रायः गजलहरू मैले हिँड्दा हिँड्दै यात्रामै केही क्रममा लेखेको हुन्छ।
भनेपछि यात्रामै धेरै गजल लेख्नुहुन्छ तपाईँले? यो धेरैको एउटा निश्चित समय हुन्छ। कतिपय यात्रामा गजल नलेख्ने स्वभावका पनि हुन्छन्, कतिपय एकान्त चाहिन्छ होइन, त्यसरी गजल लेखिन्छ। आज गजलकार घनश्याम मुटभरिएकल यात्रीसँग हामीले कुराकानी गरिरहेका छौँ। मित्रहरू, उहाँसँग धेरै कुराकानी गर्नेछौँ नेपाली गजलको विषयमा होइन। अब घनश्यामजी, तपाईँको व्यक्तिगत कुराकानीतिर लाग्छौँ। हुन त यो क्षेत्रमा नेपाली साहित्यमा लाग्नुको निम्ति एउटा प्रेरणा चाहिँ पक्कै पनि कसै न कसैको मिल्यो होला। अब पारिवारिक स्रोतबाट पनि केही प्रेरणा मिल्न सक्छ, त्यसको विषयमा पनि हामी प्रसङ्ग जोड्नेछौँ। तपाईँको परिवारमा को हुनुहुन्छ विशेष रूपमा?
परिवारमा अहिले भन्नुपर्दा त बुवा मम्मी हुनुहुन्छ, दाई भाउजू भाइ बहिनी सबैजना हुनुहुन्छ।
जे चाहिँ एउटा पारिवारिक माहौल पनि निकै रमाइलो छ तपाईँको।
हजुर,
जस्तो परिवारमा कोही साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू हुनुहुन्छ कि हुनुहुन्न?
योभन्दा अगाडि हुनुहुन्थ्यो, म नै पहिलो भन्दा पनि हुन्छ।
परिवारमा तपाईँ मात्रै हुनुहुन्छ?
हजुर।
जस्तो तपाईँका साहित्य सिर्जनाहरू परिवारका अन्य सदस्यहरू सुन्नुहुन्छ कि हुनुहुन्न?
सुन्नुहुन्छ, सबैले सुन्नुहुन्छ। भाइले पनि लेख्नुहुन्छ अलिअलि हल्का फुल्का गजल। परिवारमा चाहिँ पहिलो मै भइहालेँ, त्यसपछि भाइले पनि लेख्नुहुन्छ हल्का फुल्का गजलहरू। परिवार
भनेपछि तपाईँको भाइ पनि अहिले पछिल्लो समय त गजल लेख्न थाल्नु भएको रहेछ?
हजुर, एकदमै।
तपाईँको गजल पढेर नै लेख्न थाल्नु भएको हो कि अब पहिले लेख्नुहुन्थ्यो?
हजुर, मेरो गजलबाट नै प्रेरणा मिलेर लेख्न सुरु गरेको हुनुपर्छ।
जस्तो तपाईँको नुवाकोटमा पनि धेरै गजलकार हुनुहुन्छ नि, त्यहाँबाट स्थापित भएका धेरै गजलकार निकै चर्चामा आउनु सफल गजलकार पनि हुनुहुन्छ। त्यो ठाउँमा बस्दा, नुवाकोटमा जन्म भयो, नुवाकोटको कुमरी भन्ने ठाउँमा होइन, त्यही ठाउँमा जन्मिनु भयो, त्यही ठाउँमा हुर्किनु भयो र अहिले कर्म गर्ने सिलसिलामा काठमाडौँमा हुनुहुन्छ। नुवाकोटमा त्यस्ता कार्यक्रममा कतिको सक्रियता थियो तपाईँको?
कार्यक्रमहरू त भन्नुपर्दा खासै कार्यक्रमहरूमा अहिलेसम्म सक्रियता त्यति साह्रो छैन, काठमाडौँ छिरेपछि मात्रै हो प्राय जसो। हल्का फुल्का त बाहिरतिर गरियो कार्यक्रमहरूमा, त्यस्तो आबद्ध बनियो, त्यसपछि भनेको काठमाडौँतिर मात्रै बनियो। नुवाकोटका कार्यक्रमहरूमा खासै उपस्थिति जनाउने मौका पाइएन पहिलेदेखि नै।
भनेपछि जन्म नुवाकोट भए पनि, त्यो ठाउँमा हुर्किए पनि, त्यो ठाउँमा कार्यक्रममा चाहिँ सक्रियता रहेन?
सक्रियता रहेन। त्यतिखेरको समयमा नजिकतिर साहित्य क्षेत्रमा लाग्नुभएका अग्रज व्यक्तित्वहरू पनि हुनुहुन्थ्यो, ऊ साथ पाइएन भनौँ।
अब तपाईँको घनश्यामजी, एउटा अर्को गजल सुन्छौँ। धेरै मित्रहरू गजल सुन्न आतुर हुनुहुन्छ, विशेष रूपमा आज तपाईँका धेरैभन्दा धेरै गजल सुन्नेछौँ, साथमा कुराकानी पनि जोड्नेछौँ। यो क्रममा हामी अर्को गजल सुन्छौँ तपाईँको।
हजुर, हुन त गजल प्रेमिका प्रेमी प्रेमिकाको विषयमा धेरै लेखिन्छ भन्छन्, तर म चाहिँ दुःख पीडाहरूलाई समेटेर नै प्राय गजल लेख्ने गर्छु। एउटा त्यस्तै गजल छ अर्को पनि। अँध्यारोमा तिर हान्न कसै गरी सकिएन, अँध्यारोमा तिर हान्न कसै गरी सकिएन, ढुङ्गालाई देउता मान्न कसै गरी सकिएन, अँध्यारोमा तिर हान्न कसै गरी सकिएन। साहु आई खेतबारी लिलामीमा पारेदेखि, साहु आई खेतबारी लिलामीमा पारेदेखि, ऋणी बनी घर धान्न कसै गरी सकिएन। जानी जानी पछिबाट छुरा हान्न खोजेपछि, जानी जानी पछिबाट छुरा हान्न खोजेपछि, शत्रुलाई आफ्नो ठान्न कसै गरी सकिएन। लहरामा लर्किएर बस्नु पर्यो जबदेखि, लहरामा लर्किएर बस्नु पर्यो जबदेखि, अरूलाई माथि तान्न कसै गरी सकिएन। अन्यलमा बाँच्न त्यसै गाह्रो भइराखेको बेला, अन्यलमा बाँच्न त्यसै गाह्रो भइराखेको बेला, बालुवामा हिरा छान्न कसै गरी सकिएन, अँध्यारोमा तिर हान्न कसै गरी सकिएन, ढुङ्गालाई देउता मान्न कसै गरी सकिएन।
अह, ढुङ्गालाई देउता मान्न कसै गरी सकिएन, अँध्यारोमा तिर हान्न कसै गरी सकिएन। निकै मिठो गजल सुन्यौँ घनश्याम मुटभरि एकल यात्रीको। घनश्यामजी, तपाईँ अब पछाडि एकल यात्री पनि राख्नु भएको छ, धेरै यो साहित्यकारले आफ्नो पछाडि उपनाम राख्नुहुन्छ, कतिपयले तखल्लुसका लागि पनि राख्नुहुन्छ होइन। नेपाली गजलमा तखल्लुस सुहाउँदो किसिमको, त्यो तखल्लुस राम्रो बनाउनका निम्ति पनि धेरै साहित्यकारले उपनाम झुन्ड्याउनुहुन्छ। तपाईँले चाहिँ एकल यात्री राख्नुको कारण के? अब हुन त अरूले पनि उपनाम राख्नु भएको छ, त्यसै सिलसिलामा राख्नु भएको हो कि यो तपाईँले आफ्ना गजलमा एकल यात्री तखल्लुस ल्याउनु भएको छ कि छैन? यो शब्दमा
छ, मैले एकल यात्री पुरैलाई तखल्लुस ल्याएको गजलहरू त छैन, तर यात्री मात्र जोडेर तखल्लुस बनाएका गजलहरू छन्,
धेरै छन्।
हजुर,
ती गजल हामी सुन्नेछौँ। विशेष रूपमा तखल्लुसमा रहेर पनि होइन गजल लेख्न थालिएका छन्। अब गजलसँग रहेर कुराकानी गर्छौँ। नेपाली गजल अब त्यो गजलमा धेरै रमाउने, त्यही गजलसँग सुख दुःख साँड्ने धेरै स्रष्टाहरू हुनुहुन्छ। पछिल्लो समय त तपाईँले यो नेपाली गजललाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो? जस्तो अग्र साहित्यकारहरूले अब नयाँ नयाँ लेखिरहनु भएका गजलकारलाई नहेर्ने होइन, राम्रा गजलकारलाई मात्र हेर्ने, राम्रा गजललाई मात्र मान्ने र राम्रा गजललाई मात्र पुस्तकमा छाप्ने यो प्रक्रिया छ नि। जस्तो नयाँ स्रष्टालाई पनि त्यो स्थानमा पालो दिएको भइदिए एउटा राम्रो हुन्थ्यो भन्ने अनुभूति तपाईँको पनि हुनसक्छ, उहाँहरूका निम्ति के भन्नुहुन्छ तपाईँ?
एकदमै यो अहिलेको समयमा सुहाउँदो प्रश्न गर्नुभयो। यो अहिलेको हिसाबमा हेर्नुपर्दा अग्रजहरूदेखि लिएर सबै साहित्यमा पनि एउटा राजनीति घुसेको जस्तो मलाई लाग्छ। यतिखेर आएर साहित्यमा राजनीतिको कुनै असर पर् नहुने हो हुन त, तर पनि साहित्यमा राजनीतिले गर्दा साहित्यमा हल्का असर परेकै देखिन्छ। अग्रजहरूले पनि प्रायः भनौँ आफ्ना नजिकका या राम्रा गजल लेख्ने भन्दा पनि आफूलाई राम्रो मान्नेहरूलाई मात्र अघि बढाएको जस्तो देखिन्छ प्रायः अग्रजहरूले। सबैलाई साहित्य सिर्जना भनेको सबैको उस्तै नै हुन्छ मेरो विचारमा। सिर्जना सबैले त्यो बकवासमा निकालेका हुँदैनन्, त्यो आफै आउने शब्दहरू पनि होइनन्, त्यो त्यसको लागि धेरै सङ्घर्ष गर्नुपर्छ, भित्रदेखि नै निकाल्नुपर्ने हुन्छ त्यो शब्दहरूलाई। त्यति साह्रो ख्याल ठट्टा गरेको हिसाबमा नलिइदिए हुन्थ्यो भन्ने मेरो धारणा हो। नजानेका मान्छेहरूलाई पनि सिकाउनु, आफू पनि हिजो कुन स्थितिमा थिएँ भनेर अग्रजहरूले पनि सोच्नुपर्ने कुरा हो। आफू पनि सिधै अग्रज त्यो धेरै राम्रो गजल लेख्ने विशिष्ट बनेको होइन, सबै सानोबाटै सुरु गरेर ठुलो बनिएको भन्ने सोच्नुपर्ने हो। उहाँहरूले सबैलाई समान ढङ्गले अँगालेर हिँड्नुभयो भने पक्कै पनि राम्रो हुन्छ। गजल साहित्य गजल मात्र होइन साहित्य विधा नै राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
जस्तो यही परिपाटीले नेपाली साहित्यको अवस्था बिग्रिएको हो कि जस्तो भन्ने हामीलाई आभास छ होइन। अब जस्तो आफ्नो निकट जो छ उसैलाई उकास्ने होइन, उसैलाई अगाडि ल्याउने यो प्रक्रिया छ नेपाली साहित्यमा। हुन त यो हरेक ठाउँमा हरेक क्षेत्रमा राजनीतिक घुसिहाल्छ, पक्कै पनि त्यो आफ्ना निकटका मित्रहरूलाई अगाडि ल्याउने। अब जो निकट छ, जसको सिर्जना राम्रो छैन तैपनि निकट छ भने उसलाई अगाडि ल्याउने, जसको राम्रो प्रतिभा छ तर निकट छैन, उसँग राम्रो सम्बन्ध छ भने ऊ पछाडि पर्ने अवस्था सिर्जना भएको छ। तर नेपाली साहित्यमा लामो समयदेखि लागिरहनु भएका त्यस्ता संस्थाले चाहिँ बुझ्नुपर्छ, नयाँ संस्थालाई पनि अलिकति प्रोत्साहन दिएर के ठाउँमा बिग्रियो त्यो कमी कमजोरीहरू छुट्याइदिएको भए साहित्य नेपाली साहित्य मात्र होइन यो हरेक क्षेत्र एउटा राम्रो ठाउँमा पुग्थ्यो भन्ने हाम्रो धारणा हो। र नेपाली गजल तपाईँले केही वर्ष अगाडिदेखि लेख्न थाल्नुभयो, फेसबुकमा पनि धेरै गजल तपाईँका हुन्छन् र धेरैले केही कमेन्ट लेख्नुहुन्छ, कतिपयले राम्रा पनि भन्नुभएको होला, कतिपयले नराम्रा पनि भन्नुभएको होला होइन। अब एउटा गजलमा कम्तीमा पनि केही शेर राम्रा हुन्छन्, केही शेर नराम्रा पनि हुन्छन्, त्यो आफैमा स्वाभाविक हो। र तपाईँले बुझेको अनुभव के, नेपाली गजल के हो जस्तो तपाईँले भोग्नु भएको छ, नेपाली गजलको विषयमा केही तपाईँले भन्न सक्नुहुन्छ आफै होइन, तपाईँको विचारमा नेपाली गजल के हो जस्तो लाग्यो वास्तवमा?
गजल एउटा उर्दू फारसी भाषाबाट ल्याइएको भनिन्छ पहिले, यो प्रेमी प्रेमिकाहरूको बीचमा गरिएको संवाद भनिन्छ, एउटा लयबद्ध तरिकाले ल्याइएको संवाद भनिन्छ। तर अहिले सबै कुराहरूलाई प्रेमी प्रेमिकाको बीचमा प्रेमका सम्बन्धमा मात्र नभई सबै कुराहरूलाई दुःख पीडादेखि लिएर राजनीतिदेखि लिएर प्रकृति भू जमिनदेखि लिएर सबै कुराहरूलाई समेटेर गजल लेख्ने गरिन्छ। गजल पहिले अहिलेको हिसाबमा हेर्नुपर्दा सबै कुरा गजलमा सबै कुरा मानिसको भित्रबाट आएका उत्प्रेरित भएका पीडा वेदनादेखि लिएर प्रेमदेखि लिएर सबै कुराहरू राजनीतिसम्म सबै घुसेर लयबद्ध राखेर सबै लयबद्ध तरिकाले निर्माण गरिएको एउटा रचना गजल हो जस्तो मलाई लाग्छ।
जस संरचनामा त्यो त ध्यान दिनु परिहाल्यो,
हजुर, संरचनामा बाँधिएर लेख्नुपर्ने
त्यो जस्तो नेपाली गजल पछिल्लो समय त भाव आउनुपर्छ भनिन्छ नि, जस्तो यो छन्द र बहरमा लेख्दाखेरि प्रायःजसो हामी भाव भेटाउन सक्दैनौँ किनकि त्यहाँ काफिया पनि खोज्न निकै गाह्रो हुन्छ। छन्द र बहरमा स्वतन्त्र रूपले गजल लेख्न सक्यौँ भने त्यहाँ यथार्थ रूपमा भाव खुलाउन सकिन्छ। र तपाईँको यो बेला हामी अर्को गजल सुन्छौँ,
एउटा गजल सुनाउँछु म। यो पनि यस्तै त्यस्तै गजल छ, पहिले जुन सुने त्यस्तै छ। करोडौँको महल छ मेरै आँखा सामुन्नेमा, करोडौँको महल छ मेरै आँखा सामुन्नेमा, मुर्दा बेच्ने पसल छ मेरै आँखा सामुन्नेमा, करोडौँको महल छ मेरै आँखा सामुन्नेमा। भत्किएको चर्किएको देख्दैनन् कोही यहाँ, भत्किएको चर्किएको देख्दैनन् कोही यहाँ, सडकमा खाडल छ मेरै आँखा सामुन्नेमा, धमाधम रुखहरू काटिन्छन् यो ठाउँमा, धमाधम रुखहरू काटिन्छन् यो ठाउँमा, छ पातलो जङ्गल छ मेरै आँखा सामुन्नेमा। माथि पुग्ने चाहनामा लागे पनि मेरो मित्र, माथि पुग्ने चाहनामा लागे पनि मेरो मित्र, हर कार्य विफल छ मेरै आँखा सामुन्नेमा। संविधान बनाउन अघि सर्नेहरूबाटै, संविधान बनाउन अघि सर्नेहरूबाटै, कुरा फेरबदल छ मेरै आँखा सामुन्नेमा, करोडौँको महल छ मेरै आँखा सामुन्नेमा, मुर्दा बेच्ने पसल छ मेरै आँखा सामुन्नेमा,
मुर्दा बेच्ने पसल छ मेरै आँखाको सामुन्नेमा, करोडौँको महल छ मेरै आँखाको सामुन्नेमा। यो गजल सुन्यौं घनश्याम मुरभरी एकल यात्रीको, उहाँ नुवाकोट कुमरीका गजलकार हुनुहुन्छ र उहाँसँग कुराकानी गरिरहेका छौँ। घनश्यामजी, हामी तपाईँले रोज्नु भएको साङ्गीतिक गजल राख्छौँ यो क्रममा, कुन साङ्गीतिक गजल बजाउन अनुरोध गर्नुहुन्छ तपाईँ?
हजुर, यतिखेर शिव परियारजीले गाउनु भएको क्या दामी बोल गीत,
यो साङ्गीतिक गजल धेरैलाई पनि मनपर्छ, हामीलाई पनि मनपर्छ। यही साङ्गीतिक गजल यो क्रममा शिव परियारको आवाजमा सजिएको क्या दामी भो हामी राख्छौँ।
बेहोशीपछि त होसमा आउँदा क्या दामी भो, बेहोशीपछि त होसमा आउँदा क्या दामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, बेहोश पछि त होसमा आउँदा क्या दामी भो, क्या दामी भो, बेहोश पछि त होसमा आउँदा क्या दामी भो, बदनामी भो, यहाँ पिउने मा पिलाउने को भो क्या बदनामी भो, बाहिर अमृत लेखे पनि भित्र भने विषादी रहेछ, भित्र भने विषादी रहेछ, ओ बाहिर अमृत लेखे पनि भित्र भने विषादी रहेछ, भित्र भने विषादी रहेछ, माया अमृत पिए देखि जिन्दगी क्या बिरामी भो, 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 यहाँ पिउने मा पिलाउने को क्या बदनामी भो, यहाँ पिउने मा पिलाउने को क्या बदनामी भो, गर्छौ माफी दिन्छु फेरि गर्छौ बदमासी बदमासी, फेरि गर्छौ बदमासी बदमासी, ओ भात गर्छौ माफी दिन्छु फेरि गर्छौ बदमासी बदमासी, फेरि गर्छौ बदमासी बदमासी, सोझै मन कस्ने जवानी क्या बेमानी हो सना सोझै मन कस्ने जवानी क्या बेमानी हो सना सोझै मन कस्ने जवानी क्या बेमानी हो सना सोझै मन कस्ने जवानी क्या बेमानी हो क्या पिउने मा पिलाउने को क्या बदनामी हो यहाँ पिउने मा पिलाउने को क्या बदनामी हो बेहोश पछि त होसमा आउँदा क्या दामी क्या दामी क्या दामी हो यहाँ पिउने मा पिलाउने को क्या बदनामी हो यहाँ पिउने मा पिलाउने को क्या बदनामी हो पिउने मा पिलाउने को क्या बदनामी हो
नेपाली गजलको संरक्षण संवर्धन तथा चर्चा परिचर्चा गर्ने यो कार्यक्रम गजल गजल गजल
हजुर मित्रहरू तपाईँलाई फेरि पनि स्वागत छ यति बेला काठमाडौँमा रेडियो बागमती एफएम 107.5 मेगाहर्ज बाँकीको नेपालगञ्जमा रेडियो भेरी आवाज 95.6 मेगाहर्ज लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज टिकापुर कैलालीमा काइट्स एफएम 91.8 मेगाहर्ज मसुरिया कैलालीमा सुनौलो एफएम 105.6 मेगाहर्ज मगलसेन अछाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्ज काठमाडौँमा रहेको अनलाइन रेडियो छारी र अनलाइन रेडियो अक्सिजन मार्फत एकैसाथ गजल विशेष रेडियो कार्यक्रम गजल बिम्ब सुन्दै हुनुहुन्छ र यति बेला यी कार्यक्रम सुन्ने अवसर पाउनु भएको छैन भने मित्रहरू तपाईँ www.चिसापानी नेपाल.blogspot.com मार्फत जति बेला पनि डाउनलोड गरेर सुन्न सक्नुहुन्छ आजको गजल बिम्बको व्यवसायमा घनश्याम उडभरिएका यात्रीसँग मैले कुराकानी गरिरहेको छु केही प्रसङ्गहरू अगाडि जोडेँ केही गजलहरू पनि सुने अब अर्को चरण हामी पार गर्दैछौँ केही समय मात्र हामीसँग बाँकी छ त्यो समयमा उहाँका गजल अनि केही प्रसङ्ग हामी जोड्नेछौँ घनश्यामजी तपाईँलाई फेरि स्वागत छ कार्यक्रममा
हजुर धन्यवाद
अब परिवर्तन सरगम साहित्यिक प्रतिष्ठान नेपालको विषयमा हामी कुराकानी गऱ्यौँ योभन्दा अगाडि कस्ता कस्ता कार्यक्रम गऱ्यो र योभन्दा पछाडि के कस्ता कार्यक्रम गर्दैछ परिवर्तन सरगम साहित्य प्रतिष्ठानले
परिवर्तन सरगम साहित्य प्रतिष्ठान हुन त 2067 सालदेखि नै चल्दै आएको छ 2067 सालदेखि सशक्त रूपमा कार्य गर्दै आएको छ त्यस बापत पनि अहिले 2071 सालमा सम्ममा बिचमा सानो समस्याले गर्दा फाटो आएको थियो त्यो त्यसलाई सुल्झाउँदै अहिले 2071 हामीले नयाँ एउटा समूह गठन गरेर त्यहाँबाट नयाँ नयाँ कार्यक्रमहरू साहित्यका नयाँ कार्यक्रमहरू अघि बढाउँदैछौँ जस अन्तर्गत हामीले गएको माघ 3 गते एउटा विशेष ठुलै कार्यक्रम गऱ्यौँ भन्दा पनि हुन्छ अनि त्यस लगत्तै हामीले अब पछि आउने दिनहरूमा लगभग यसकै चैतको चैत्र मसान्तसम्मभित्र हामीले गजल पत्रिका समर्पणलाई पनि बजारमा ल्याउने भएका छौँ गजल जहाँ चाहिँ सबै रचनाकारहरूका गजलहरू हजुरहरू पनि आउन सक्नुहुन्छ रेडियो जो रेडियो सुन्दै हुनुहुन्छ जो आजको कार्यक्रम सुन्दै हुन्छ गजल बिम्ब उहाँहरू सबै आउन सक्नुहुन्छ रेडियो परिवर्तन सरगम साहित्य प्रतिष्ठानको गजल पत्रिका समर्पणको लागि गजल पठाउन सक्नुहुन्छ जो हामीले फेसबुकबाट हामीले जानकारी पहिलेदेखि गराइरहेका छौँ त्यही ठेगानामा गजल पठाउनु भयो भने हजुरहरूको गजल पनि परिवर्तन सरगम साहित्य प्रतिष्ठानको गजल पत्रिका समर्पणमा समावेश हुनेछ
जस यति बेला धेरै मित्रहरू नेपाली गजल लेख्ने मित्रहरू बढी जसो सुन्नुहुन्छ नेपाली गजलको विषयमा जान्नको निम्ति भए पनि, यदि तपाईँ गजल लेख्नुहुन्छ भने घनश्यामजीले ठेगाना भनिसक्नु भएको छ, ठेगाना अब यो परिवर्तन सरगम साहित्य प्रतिष्ठान नेपालले एउटा गजल पत्रिका समर्पण पनि ल्याउँदैछ, योभन्दा अगाडि पनि ल्याएको थियो, यसको लागि इमेल आइडी के भन्नुहुन्छ घनश्यामजी?
इमेल आइडी भन्नुपर्दा परिवर्तन सरगम parivartan2sargam@gmail.com पनि पठाउन सक्नुहुन्छ। त्यसपछि अर्को हाम्रो फेसबुक आइडी पनि रहेको छ परिवर्तन,
जस भनेपछि परिवर्तन सरगम साहित्य प्रतिष्ठानको फेसबुक छ,
हजुर
फेसबुकमा तपाईँ पोस्ट पनि गर्न सक्नुहुन्छ होइन, इमेल ठेगानामा पनि पठाउन सक्नुहुन्छ। र तपाईँहरूलाई शुभकामना दिनैपर्छ, एउटा राम्रो कार्य गर्नुभएको छ नेपाली साहित्यको उत्थानका निम्ति, जस नयाँ सर्जकहरूलाई प्रोत्साहन दिनुभएको छ, अग्रज स्रष्टाहरूलाई त सम्मान हामीले गर्नै पर्छ क्यारे होइन। अब अर्को गजल सुन्छौँ तपाईँको यो क्रममा हामी,
हुन्छ एउटा आज बिहान मात्रै लेखेका थिएँ यही गजल सुनाउन लागेँ मैले। कसैलाई रुवाउँछ गजब छ काठमाडौँ, कसैलाई रुवाउँछ गजब छ काठमाडौँ, कसैलाई हँसाउँछ गजब छ काठमाडौँ, दिनभरि कोलाहाल प्रदूषण फैल्याउँछ, दिनभरि कोलाहाल प्रदूषण फैल्याउँछ, रातभरि निदाउँछ गजब छ काठमाडौँ। तपाईँलाई थाहा छ गल्ली गल्ली मानिसको, तपाईँलाई थाहा छ गल्ली गल्ली मानिसको, जवानी पो बिकाउँछ गजब छ काठमाडौँ, पैसासँगै उदाउँछ बिहानीमा प्राय जसो, पैसासँगै उदाउँछ बिहानीमा प्राय जसो, पैसासँगै अस्ताउँछ गजब छ काठमाडौँ, नेता पाल्छ गुन्डा पाल्छ सोझा सादा मान्छे पाल्छ, नेता पाल्छ गुन्डा पाल्छ सोझा सादा मान्छे पाल्छ, यहीँ सबै अटाउँछ गजब छ काठमाडौँ, कसैलाई रुवाउँछ गजब छ काठमाडौँ, कसैलाई हँसाउँछ गजब छ काठमाडौँ,
कसैलाई हँसाउँछ गजब छ काठमाडौँ, कसैलाई रुवाउँछ गजब छ काठमाडौँ, यो गजल सुन्यौँ। यही क्रममा हामी अर्को गजल सुन्छौँ, सकभर अन्तिम गजल भन्नुपर्छ तपाईँको कार्यक्रमको एकदम अन्तिम चरणमा हामी छौँ घनश्यामजी, एउटा अर्को गजल सुन्छौँ। यो
मैले गजल पस्किहालेँ। धेरैपल्ट रुनु पर्यो मुस्काउने बहानामा, धेरैपल्ट रुनु पर्यो मुस्काउने बहानामा, थोरै खुसी मुटुभित्र सजाउने बहानामा, आफै बेहोसीमा ढले अनि पल पल जले अरूलाई निद्राबाट जगाउने बहानामा, साँचो कुरा गर्दैछु म विश्वास त गर्नुहोस् मित्र, साँचो कुरा गर्दैछु म विश्वास त गर्नुहोस् मित्र, सधैँ हारेँ अरूलाई जिताउने बहानामा, यतिसम्म मूर्ख बने सोध्छु आफै दङ्ग पर्छु, यतिसम्म मूर्ख बने सोध्छु आफै दङ्ग पर्छु, सधैँ दौडेँ छायालाई पछ्याउने बहानामा, हिसाब नै गरेनछु आज बल्ल याद आयो, हिसाब नै गरेनछु आज बल्ल याद आयो, अहो कति लुटिएछु कमाउने बहानामा, धेरै पल्ट रुनु पर्यो मुस्काउने बहानामा, थोरै खुसी मुटुभित्र सजाउने बहानामा।
यो गजल पनि सुन्यौँ, निकै मिठो गजल छ, त्यसो त सबै गजलहरू निकै उत्कृष्ट छन् आफैमा, र आज घनश्याम मुठभरि एकल यात्रीसँग हामीले कुराकानी गरिरहेका छौँ, हामी कार्यक्रमको एकदम उत्तरार्धमा पनि आइसकेका छौँ। अब भावी योजना के छ घनश्यामजी? हुन त तपाईँले गजल धेरै लेखिसक्नु भएको छ, गजल लेख्नुहुन्छ, गजलमै रमाउनुहुन्छ, एउटा त्यो नेपाली साहित्यमा तपाईँको लगाव छ, त्यो लगावलाई अझ निरन्तरता दिनको निम्ति धेरै मित्रहरूले कि साङ्गीतिक गजल ल्याएर अगाडि बढ्नुहुन्छ कि कृति निकालेर अगाडि बढ्नुहुन्छ, के छ तपाईँको कृति निकालेर अघि बढ्नुहुन्छ कि आगामी दिनमा साङ्गीतिक गजल निकालेर अघि बढ्नुहुन्छ?
अहिलेलाई मैले खास कुनै योजना बनाएको छैन, त्यसो त संयुक्त गजल सङ्ग्रहहरूमा गजलहरू आइरहेका छन्, दुई चारवटा सङ्ग्रहहरूमा आएका छन्, मैले आफ्नो व्यक्तिगत रूपमा चाहिँ गजल सङ्ग्रह अहिले निकाल्ने त्यस्तो योजना चाहिँ छैन, तर पनि पहिले चाहिँ साङ्गीतिक गजल नै निकाल्छु कि भन्ने एउटा सोच बनाएको छु, तैपनि त्यसमा म अहिले ठोको गरेर चाहिँ भन्दिनँ, मेरो पहिलो प्राथमिकता चाहिँ साङ्गीतिक गजल नै हुन्छ।
भनेपछि आउने दिनमा साङ्गीतिक गजल सुन्छौँ
हजुर,
अनि विभिन्न संयुक्त पुस्तकहरूमा त तपाईँका गजल आउँदैछन् होइन? अब निजी कृति कहिले आउँछ भनेर त्यो विशिष्ट तरिकाले भन्न सकिन्न,
हजुर त्यो भन्न सकिन्न।
अब कार्यक्रमको एकदम उत्तरार्धमा छौँ, अन्त्यमा रेडियो सुनेर बस्नुभएका नेपाली साहित्यमा त्यस्तो चासो दिने व्यक्तिहरू अनि यो कार्यक्रमलाई के भन्नुहुन्छ तपाईँले?
विशेष आभार रोहित साईज्यू, तपाईँलाई एकदमै खुसी लाग्यो, धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु रेडियो बागमती 107.4 MHz यो प्राङ स्टुडियोमा सम्म बोलाएर गजलका विषयमा केही दुई चार शब्द राख्न दिनुभयो, र गजल र मेरा व्यक्तिगत विषय र परिवर्तन सरगम साहित्य प्रतिष्ठान मेरो संस्थाको विषयमा पनि केही शब्दहरू राख्ने मौका दिनुभयो, त्यसलाई विशेष आभार। अनि रेडियो सुन्दै हुनुहुन्छ जो रात्रिकालीन प्रस्तुति गजल बिम्ब सुन्दै हुनुहुन्छ, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै यहाँबाट बिदा हुन चाहन्छु। हस् धन्यवाद।
हस्, आफ्नो अमूल्य समय दिनुभयो, आफ्नो अमूल्य समय दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। मित्रहरू, आजको यो व्यवसायमा गजलकार घनश्याम मुटबरी एकल यात्रीसँग कुराकानी गर्यौं, जो नुवाकोटका गजलकार हुनुहुन्छ, परिवर्तन सरगम साहित्यिक प्रतिष्ठान नेपालका कोषाध्यक्ष पनि हुनुहुन्छ। आजको यो व्यवसाय तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया तपाईँले काठमाडौँमा रेडियो बागमती एफएम 107.4 MHz, बाँकीको नेपालगंजमा रेडियो भेरी आवाज 95.6 MHz, त्यसै गरी लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 MHz, टिकापुर कैलालीमा काइट्स एफएम 91.8 MHz, म सूर्य कैलालीमा सुनौले एफएम 105.6 MHz, त्यसै गरी मगलसेना छामा रेडियो सोसाइटी एफएम 89 MHz, काठमाडौँमा रहेको अनलाइन रेडियो छारी र अनलाइन रेडियो अक्सिजन मार्फत हामीलाई सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ। यति बेलै कार्यक्रम सुन्ने अवसर पाउनु भएको छैन भने तपाईँ चिसापानी ब्लग मार्फत जति बेला पनि डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। चिसापानी ब्लगमा पनि तपाईँले सल्लाह सुझाव प्रतिक्रिया हामीलाई दिन सक्नुहुन्छ। र तपाईँ 01-43-57-81 सिधै फोन गरेर पनि सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ। तपाईँकै सल्लाह सुझाव प्रतिक्रिया अनुसार हामी गजल विशेष रेडियो कार्यक्रम गजल बिम्ब सञ्चालन गरिरहेका हुन्छौँ। र गजल पठाउन चाहनुहुन्छ भने हाम्रो गजल पठाउने ठेगाना gajalbimba@gmail.com, gajalbimba@gmail.com, र फेसबुकमा गजल बिम्ब भनेर फेसबुक यो कार्यक्रमको छ फेसबुक आइडी र पेज पनि भेटाउन सक्नुहुन्छ। उक्त ठेगानाहरूमा पोस्ट गरिदिनुहोला। र तपाईँ एसएमएसका आधारमा पनि गजल पठाउन सक्नुहुन्छ। आफ्नो मोबाइलको मेसेज बक्समा गएर आरबीएफएम टाइप गरी 1 स्पेस D GB टाइप गरी 1 स्पेस D गजल पठाउन सक्नुहुन्छ 7799। तपाईँका गजल आउने दिनमा पक्कै पनि वाचन गर्नेछौँ। यतिन्जेल गजल विशेष रेडियो कार्यक्रम गजल बिम्ब सुनिदिनु भयो, त्यसको लागि तपाईँ सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद। प्रविधि संयोजनमा रहनुभयो सम्पूर्ण प्राविधिक मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै यो प्रस्तुतिबाट अर्को हप्ता फेरि भेट्ने बाचाका साथ म कार्यक्रम सञ्चालक रोहित साई अनुरागी बिदा हुन्छु। हस्त, नमस्कार, शुभरात्री।